اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. حدود آرڈیننس میں ترمیم اور پھر جو نیا قانون اس کے نتیجے میں وجود میں آیا ہے اس پہ جناب جاوید احمد غامدی صاحب کے ساتھ گفتگو کا سلسلہ جاری ہے. میں یہ سمجھتا ہوں کہ ہم خوش قسمت ہیں کہ ہمیں اس معاشرے میں اس ملک میں جاوید صاحب میسر ہیں کہ بعض بہت ہی باریک اور نازک نکات جو ہیں وہ سمجھنے کو ملتے ہیں. پچھلی نشست میں ہم نے جو گفتگو کی وہ نامکمل تھی اور بہت سے سوالات سامنے تھے, تو ہم نے ایک اور نشست میں جاوید صاحب کے سامنے وہ سوالات رکھے ہیں. میں جاوید صاحب کے سامنے اب سوالات کا وہ سلسلہ بڑھاتا ہوں. جاوید صاحب, اگر نیا جو قانون ہے اس کے تحت یہ ہے کہ اگر لان کے مقدمے میں عورت زنا کا اعتراف کر لیتی ہے تو اس پر حد نافذ نہیں ہوگی.
ایسا نہیں ہے. دیکھیے, میں آپ سے عرض کرتا ہوں کہ لیان کو پہلے سمجھ لینا چاہیے. ٹھیک, ہمارے ناظرین ہو سکتا ہے اس سے پوری طرح واقف نہ ہو.
ٹھیک,
جب آپ کسی پر بدکاری کا الزام لگاتے ہیں تو قرآن مجید یہ کہتا ہے کہ آپ کو ہر حال میں چار گواہ لے کر آنا ہوں گے. اگر آپ چار گواہ نہیں پیش کرتے تو کوئی مقدمہ درج نہیں ہوگا, اور الزام لگانے والے کی پیٹھ پر قذف کے جرم میں 80 کوڑے برسا دیے جائیں.
ٹھیک,
یہ قرآن کا قانون ہے. اب اس کے بعد ایک سوال پیدا ہوا, وہ سوال یہ تھا کہ کیا میاں بیوی کو بھی یہی کرنا پڑے گا؟ ظاہر ہے کہ ایک بڑا غیر معمولی تعلق ہے, اس کا بڑا تقدس ہے. اس میں اگر میاں یہ محسوس کرتا ہے کہ اس نے بدکاری کرتے ہوئے دیکھ لیا ہے, یا اس طرح کی کوئی صورت ہے, یا عورت یہ محسوس کرتی ہے کہ اس کے شوہر کے معاملات اسی نوعیت کے ہیں, تو کیا وہ بھی چار گواہ لائے؟ تو قرآن مجید نے اس میں ایک راستہ تجویز کیا, اس کو لیان سے تعبیر کیا جاتا ہے. وہ راستہ یہ ہے کہ میاں چار قسمیں کھائے گا, یعنی شوہر یہ کہے گا کہ بجائے چار گواہ پیش کرنے کے وہ چار قسمیں کھائے گا, اور یہ کہے گا کہ میں خدا کو گواہ کر کے یہ کہہ رہا ہوں, چار مرتبہ یہ کہے گا کہ اس نے اس بدکاری کا ارتکاب کیا ہے, اور اس کے بعد پانچویں مرتبہ یہ کہے گا کہ اگر میں جھوٹ بول رہا ہوں تو مجھ پر خدا کی لعنت ہو اور خدا کا عذاب مجھ پر نازل ہو. عورت اگر اس کے جواب میں قسمیں کھا لیتی, یعنی میاں نے قسمیں کھائیں, اسی طرح اپنے اوپر لعنت بھیجی, اور اس کے بعد عورت کو عدالت نے کہا کہ تم کیا کہتی ہو, تو اس نے بھی جواب میں یہ کہا کہ یہ جھوٹا اور چار قسمیں کھا لیں, تو پھر تو کچھ نہیں ہو سکتا. قرآن مجید یہ کہتا کہ معاملہ ختم ہوا, تفریق کرا دی جائے گی اور بس.
اب ان کے درمیان فیصلہ میرا اللہ کرے گا,
فیصلہ اللہ تعالیٰ کرے گا. لیکن اگر عورت نے قسمیں کھانے سے انکار کر دیا, یعنی مرد نے چار قسمیں کھائیں, الزام لگایا, بیوی نے چار قسمیں کھانے سے انکار کر دیا, تو اس صورت میں قرآن کہتا ہے کہ پھر وہ سزا کی مستحق قرار پا جائے گی, یعنی اس کو اعتراف پر محمول کیا جائے گا. یہ لیان کا قاعدہ ہے. انہوں نے یہ کیا ہے کہ اس لیان کے قاعدے کے تحت پھر اسے سزا دی جائے گی, یہ حصہ نکال دیا ہے اس میں سے, یعنی جو موجودہ بل ہے اس میں یہ حصہ نہیں ہے. آپ یہ کہہ سکتے ہیں کہ بل اس معاملے میں اب خاموش ہو گیا ہے. یوں نہیں ہے
کہ
یہ چیز موجود تھی, اس کو نکال دیا گیا. اس کے نتیجے میں حدود آرڈیننس اب جس صورت میں ہمارے پاس موجود ہے وہ اس معاملے میں خاموش ہے. میرے نزدیک اگر میں قانون کے ذہن سے جب دیکھتا ہوں تو اس طرح کا معاملہ پیش آئے گا تو جج کا اختیار موجود ہے کہ وہ قرآن کی روشنی میں فیصلہ کر دے گا. یعنی مانے نہیں,
اس طرح سے آپ فرما رہے تھے کہ کوڈیفائیڈ لا ہے, اب ڈسکریشن اتنی نہیں ہے. اف اٹ از ناٹ ریٹن دیئر کہ یہ اگر اس طرح سے انکار کر دیا ہے تو پھر اس کو سزا دی جائے گی, تو اس صورت میں تو ہو سکتا ہے کہ وہ اس کو بالکل زیادہ امکان یہی ہے کہ بری کر دیں.
جی, میں یہی بیان کرنے والا تھا, لیکن خاموشی کی وجہ سے اب اس کا امکان پیدا ہو گیا, جس امکان کی طرف آپ نے اشارہ کیا کہ کوئی جج قرآن کی روشنی میں یا قرآن کی طرف مراجعت کیے بغیر اس کو رہا کر دیتا ہے. تو یہ صورتحال اس کا تقاضا کرتی ہے کہ اس کی تصریح ہونی چاہیے تھی. میرے نزدیک یہ اعتراض بالکل درست ہے, اس کا اضافہ کیا جانا چاہیے. میں بھی اس کی اسی طرح حمایت کرتا ہوں, اور میں نے مختلف موقع پر اس کی جانب توجہ بھی اسی لیے لائی. لیکن ایسا نہیں ہے کہ جج کے ہاتھ باندھ دیے گئے, یعنی وہ چاہے تو قرآن مجید کی مراجعت کی بنیاد کے اوپر سزا دے دے. قانون خاموش ہے, وہ سزا دے سکتا ہے, اور وہ اس کو مجرم قرار دے سکتا ہے, اس کو اعتراف کا مجرم قرار دے کے اس پر زنا کی سزا نافذ کر سکتا ہے. اور اس کا امکان بہرحال اس سے پیدا ہو گیا ہے کہ وہ کوئی کارروائی نہ کرے, اس وجہ سے تصریح ہونی چاہیے. مجھے آپ کے اس معارضے سے اتفاق ہے, اور علماء بھی اس پر جو اعتراض کر رہے ہیں اس سے بھی اتفاق ہے. میرے نزدیک یہ ایک ایسی چیز ہے جس کی قانون میں صراحت ہونی چاہیے. موجودہ قانون کا مزاج اس صراحت کا تقاضا کرتا ہے.
اچھا جاوید صاحب, ایک بہت بنیادی تھوڑا سا یہ کہنا چاہیے کہ سوشل فلاسفی کا ہمارے معاشرے میں بہت زیر بحث رہا. مولانا مودودی علیہ رحمت کے دور میں بہت اس پر گفتگو ہوئی, वो चोरी के हवाले से उस वक्त होती थी, चूंकि भूख भूख के नारे बहुत लगते थे ना उस जमाने में। तो अब ये बात मैं आपके सामने रखना चाहता हूं कि एक ऐसा मुआशरा जिसने निकाह को बहुत मुश्किल बना दिया है, और कितना मुश्किल बना दिया वो ये सारी सोसाइटी जानती है, जिसने तलाक को भी बहुत मुश्किल बना दिया है। मैं अरबों में रहा हूं 13 साल, अभी भी रवायती तौर पर उनके यहां तलाक इतनी मुश्किल नहीं है, उनके यहां निकाह भी इतना मुश्किल नहीं है, और जिसमें ज़राए इब्लाग दिन रात लगे हुए हैं जज्बात को भड़काने में और शैवानी एक पूरा कल्चर प्रमोट करने में लगे हुए हैं। कितना करीने इंसाफ है कि आप इनको करेक्ट किए बगैर, इन बुनियादों को करेक्ट किए बगैर आप ये सजाएं नाफिज करते हैं।
अगर हम सजाओं के बारे में जो कानून साजी कुरान ने की है उसको समझ लें तो इस सवाल का जवाब मिल जाता है। लेकिन मैं उसकी वजाहत करने से पहले हमारे यहाँ जो मुख्तलिफ अहले इल्म के नुक्ता नजर रहे हैं उनकी तरफ इशारा करना चाहता हूँ। एक नुक्ता नजर यह रहा कि बाद लोगों ने यह कहा कि इस मुआशरे में ये सजाएं नहीं नाफिज होनी चाहिए। इसमें हमारे दौर के एक बड़े जलील कदर स्कॉलर मौलाना सैयद अबरुल्लाह साहब मौदूदी भी शामिल है, उन्होंने ये लिखा कि मौजूदा हालात में जो तरगीबात आपने पैदा कर दी हैं इसमें तो अगर किसी आदमी ने बदकारी का इरतकाब किया और आप उस पर यह सजा नाफिज करते हैं तो ये बजाय खुद एक जुल्म है। और बहुत से मुफक्किरीन ने भी इसी नौयत की आरा दी। शाह वलीउल्लाह ने, उसके बाद शिबली ने उनकी एक इबारत अल कलाम में नकल करते हुए, फिर अल्लामा इकबाल ने रिकॉन्स्ट्रक्शन में एक दूसरे जाविये से ये बात पेश की कि हमारी सोसाइटी के हालात तब्दील हो चुके हुए हैं और जो सजाएं बयान की गई थी वो अरब सोसाइटी को सामने रखकर बयान की गई थी। शाह साहब का हकीकी मुद्दा क्या था मैं इस पर गुफ्तगु नहीं करता, लेकिन जैसे उसे समझा गया और जिस तरह अल्लामा इकबाल ने पेश किया उससे एक दूसरा नुक्ता नजर सामने आया, और वो नुक्ता नजर ये था कि ये दरहकीकत जमाना एक कदीम से मुतल्लक सजाएं हैं, मौजूदा जमाने में हमें अपने माशरे के लिहाज से नई सजाओं का निफाज कर देना चाहिए। इसी में एक तीसरा नुक्ता नजर भी पैदा हो गया, और वो नुक्ता नजर ये था कि सैयद उमर रजी अल्लाह उन्होंने बाद मौकों पर सजा नहीं दी, इस तरह के बाद वाकयात जैसे आमर रिमादा में कहत के मौके पर हुआ, तो हम भी इमाम को यह हक दे दें या हुकूमत को यह हक दे दें या अदालत को या पार्लियामेंट को हक दे दें, क्योंकि अब इमाम की जगह पार्लियामेंट ही ले चुकी है, तो उसको यह हक दे दें कि वो कानून साजी करके इन सजाओं को मुअत्तल रखे। यानी बाज लोगों के नजदीक इन सजाओं के निफाज का ये दौर ही नहीं है, एक नुकता नजर ये, बाज के नजदीक ये उस माशरे के लिए सजाएं थी इस माशरे के लिए नहीं।
ये अंशाबुल्ला की भी
एक इबारत से ये नतीजा निकाला लोगों ने। शाह साहब का नुकता नजर क्या है वो मैं इस वक्त नहीं बयान करता, इसलिए उस पर लंबी तनकी करनी पड़ेगी, उनका नुकता नजर ये नहीं है, इतनी बात मैं वादे कर दूं। शिबली ने उनकी एक इबारत नकल की और अल्लामा इकबाल ने उस इबारत को बुनियाद बनाकर इस नुकता नजर की तरफ इशारा किया, सिर्फ इशारा ही किया, कोई हतमी फैसला नहीं।
ये बड़ी हैरत की बात है कि हदूदुल्ला का मुकम्मल तातुल जो है वो अलामा मतलब उसके कायल हो गए,
यानी ये उन्होंने इशारा किया इस जाने।
अच्छा
देखिए अलामा का उसलूब इस तरह के मामलात में ये है कि वो बिलअमूम कोई हतमी राय नहीं देते, लेकिन उन्होंने इसको नकल करके ये इशारा किया कि ये भी एक जाविया नजर है जिसके लिहाज से हमको सोचना चाहिए। चुनाचे ये तीन नुकता है नजर हमारे यहां मौजूद है। मेरे नजदीक इन नुकता नजर के पैदा होने की वजह असल में कानून के मामले में चंद बातों को ना समझना। कानून जिस तरीके से दिया गया है पहले उसको समझना चाहिए। कुरान मजीद से ये मालूम होता है कि ये जो सजाएं हैं, मिसाल के तौर पर चोर का हाथ काटने की सजा, मिसाल के तौर पर जानी को 100 कोड़े मारने की सजा, ये कुरान में बयान हुई है। तो कुरान मजीद की अपनी जुबान से अगर आदमी वाकिफ हो तो बिल्कुल वाजे कर देता है कि ये इन जराइम की इंतहाई सजाएं हैं।
अच्छा यानी ये इब्तदाई नहीं है, इंतहाई सजाएं,
इब्तदाई भी नहीं है और एक ही सजा भी नहीं है बल्कि इंतहाई सजाएं हैं, एक्सट्रीम पनिशमेंट्स हैं। इंतहाई सजा का मतलब यह होता है कि जुर्म अपनी नौयत के लिहाज से और मुजरम अपने हालात के लिहाज से जब किसी रियायत का मुस्तक नहीं है तो यह सजा आप देंगे। देखिए मैं इसको वाजे करता हूं खुद कुरान के अपने नजायर से। कुरान मजीद ने जुबान के लिहाज से जो उसलूब इसमें इख्तियार किया वो तो शायद हमारे नाजरीन न समझ सके, मैं सिर्फ इशारा कर देता हूं कि उसने सिफत के सीगे इस्तेमाल किए हैं, यानी जब इन जराइम का जिक्र किया है तो फेल नहीं इस्तेमाल किए। ये नहीं कहा कि जिसने बदकारी का इरतकाब किया, ये नहीं कहा जिसने चोरी का इरतकाब किया, उसने कहा चोर की ये सजा है, जानी की ये सजा है। तो अरबी जुबान में फेल के बजाय सिफत के सीगे इहतमाम पर दलालत करते हैं। लेकिन आप एक दूसरे दावी से देखिए, खुद कुरान ने ये कानून साजी कर दी कि जो लौंडियां उस जमाने में थी और गुलाम थे इनकी अखलाकी तरबियत अच्छी नहीं होती थी, माहौल अच्छा नहीं होता था, उनको खानदान की हिफाजत हासिल नहीं होती,
सप्रेशन में रहते थे
और वो जिस हालात में जिंदगी बसर करते थे उसमें बड़ा इम्कान होता था कि तरगीबात उन पर हमलावर हों और उनके अंदर वो मुदाफत भी ना पैदा हुई हो जो एक आजाद औरत या आजाद मर्द में पैदा हो जाती है। तो कुरान ने कहा उनको ये सजा नहीं दी जा सकती। अब जाहिर है कि जुर्म की नौयत और मुजरिम के हालात की रियायत का उसूल है। اچھا پھر مزید دیکھیے کیا کیا، مزید یہ فرمایا کہ اگر کسی لونڈی اور غلام کی تربیت اچھی ہوئی ہے، اس کو اچھے ماحول میں رکھا گیا ہے، اس کی شادی بھی کر دی گئی ہے، ظاہر ہے کہ اب نوعیت بدل گئی، تو اس صورت میں بھی اسے پوری سزا نہ دی جائے، نصف سزا دی جائے، یعنی 50 کوڑے مارے،
سوشل سٹیٹس جو ہے اس کو
اس کا لحاظ رکھا۔ اس وجہ سے میں اس سے یہ سمجھتا ہوں کہ یہ انتہائی سزائیں ہیں دونوں، چوری کی سزا بھی اور زنا کی سزا بھی، یہ اس صورت میں دی جائیں گی جو جرم اپنی نوعیت کے لحاظ سے اور مجرم اپنے حالات کے لحاظ سے کسی رعایت کا مستحق نہ ہو۔ اب ہم اس کو قانون میں لکھ دیں گے اور جج کو اس کا اختیار دیں گے کہ وہ جرم کی نوعیت بھی دیکھے، مجرم کے حالات بھی دیکھے، مجرم کے حالات میں اس کے ذاتی حالات بھی دیکھے جائیں گے، اس کے معاشرتی حالات بھی دیکھے جائیں گے، اس کے سماجی حالات بھی دیکھے جائیں گے، اس کی معاشی صورتحال بھی دیکھی جائے گی، اور اسی طریقے سے دوسری تمام چیزوں کو دیکھا جائے گا۔ یہ جو شادی کی بحث پیدا ہوگی، شادی شدہ غیر شادی شدہ کی، اس کو لوگوں نے قانون میں ایک چیز بنا لیا، میں نے اس پر یہ لکھا تھا کہ یہ بھی دیکھا جائے گا، لوگوں نے اس کو یہی دیکھا سمجھا ہے، یہ بھی دیکھا جائے گا، یعنی ایک آدمی شادی شدہ ہے، اچھا شادی شدہ تو ہے، بیوی 4 برس سے میکے بیٹھی ہوئی ہے، یعنی یہ حالات ہے نا، تو جس طرح آپ اس کے انفرادی حالات کو دیکھتے ہیں، اس کے سماجی حالات کو دیکھتے ہیں، اس کے معاشرتی حالات کو دیکھتے ہیں، اسی طرح جن چیزوں کی طرف آپ نے اشارہ کیا ان ترغیبات کو بھی دیکھا جائے گا۔ تو قانون کی کتاب میں اگر ٹھیک تصریح کے مطابق اور صحیح تعبیر کے مطابق یہ سزا لکھ دی جائے کہ یہ انتہائی سزا ہے، جرم کی نوعیت اور مجرم کے حالات کی رعایت کرتے ہوئے یہ سزا دی جائے گی، اس وقت دی جائے گی جب وہ کسی رعایت کا مستحق نہیں ہوگا، تو پھر یہ سوال پیدا ہوگا۔ یعنی یہ جتنی باتیں پیدا ہوئی ہیں، شاہ ولی اللہ نے جو کچھ کہا، اگر کہا، یعنی میرے نزدیک ان کی بات کی ایک دوسری تعبیر بھی ہو سکتی ہے، یا شبلی نے جو بات الکلام میں نقل کی، یا اسی طرح علامہ اقبال نے جو بات اس سے اخذ کی، یہ ساری باتیں اور پھر اس کے بعد جو تفریحات اس کے اوپر ہمارے معاشرے میں بعض لوگوں نے کی، یہ کرنے کی ضرورت پیش نہ آتی اگر اصل بات کو سمجھ لیا جاتا۔ اب دیکھیے میں آپ سے عرض کرتا ہوں کہ اس سے ایک اور خطرناک نتیجہ لوگوں نے نکالا کہ امام اللہ تعالیٰ کے حدود کو معطل کر سکتا ہے۔ دلیل کیا دی؟ دلیل یہ دی کہ سید عمر رضی اللہ عنہ نے چوری کے مجرموں کو سزا نہیں دی۔ میں اس کے جواب میں یہ کہتا ہوں کہ وہ دیتے تو قرآن کے خلاف کرتے، یعنی یہ انہوں نے کسی سزا کو معطل نہیں کیا۔ معطل کرنے کا مطلب تو یہ ہوگا کہ سزا تو لاگو ہو گئی تھی، امام نے اپنا اختیار استعمال کیا، نہیں، انہوں نے قرآن کے منشا کے مطابق سزا نہیں دی، یعنی جرم کی نوعیت اور مجرم کے حالات اس کا تقاضا کر رہے تھے کہ اس کو سزا نہ دی۔ تو اس وجہ سے اگر آپ قانون کو ٹھیک طریقے سے سمجھ لیں تو یہ سارے سوالات ختم ہو جاتے ہیں۔ قانون کی کتاب میں سزا لکھی ہوگی، جج دیکھے گا، عدالت دیکھے گی، جرم کی نوعیت بھی دیکھے گی، مجرم کے حالات بھی دیکھے گی، اور ہو سکتا ہے کہ ایک لمبے عرصے تک یہ سزائیں نہ دی جائیں، اور ممکن ہے کہ حالات ایسے ہو جائیں کہ جس میں سزائیں دے دی جائیں، ممکن ہے کہ کسی انفرادی معاملے میں سزا سے اجتناب کیا جائے، اور ممکن ہے کہ بہت سے معاملات میں رعایت کی جائے، اور کسی انفرادی معاملے میں جج یہ فیصلہ کرے کہ یہاں تو حالات بھی اچھے ہیں، مجرم کی نوعیت بھی، جرم کی نوعیت بھی اسی طرح کی ہے، مجھے سزا دینی چاہیے۔ سزا کی تعبیر کو اگر درست کر دیا جائے جس طرح قرآن نے اس کو بیان کیا ہے، تو اس پر انگلی نہیں رکھی جا سکتی، وہ ہر طرح کے حالات میں ہماری قانون کی کتاب میں موجود ہوگی، اور ہر طرح کے حالات میں اس کے نفاذ کے مواقع بھی ہوں گے، اور وہ بعض حالات میں نہیں بھی دی جائے گی یا کم تر صورت میں دی جائے گی، جیسے قرآن نے 50 کوڑے کر دیا۔
اچھا 50 کوڑے میں
میں نے تو عرض کیا نا جی کہ لونڈیوں کے بارے میں یہ کہا کہ ان کو دی نہیں جائے گی،
اور اگر سوشل سٹیٹس کو، کنڈیشنز کو سامنے
اگر ان کے حالات ایسے ہیں تو پھر 50 کوڑے مارے جائیں گے۔ ٹھیک، اس سے یہ قانون بالکل واضح۔
اچھا، یہ ایک بحث یہ ہو رہی ہے کہ آیا یہ جو سیکسل افینس ہے یہ فرد کے خلاف جرم ہے یا سائملٹینیسلی اسی وقت ریاست کے خلاف بھی جرم ہے؟ کیونکہ اب یہ ہے کہ اس قانون، جو نیا قانون ہے، اگر کسی نے اعتراف کر لیا ہے تو حکومت پہ لازم نہیں ہے کہ وہ اس کے خلاف مقدمہ درج کرے۔
یہ بات یہ ہے کہ اللہ تعالیٰ کے قانون کی روح سے یہ اللہ تعالیٰ کے حدود کی بھی خلاف ورزی ہے، اور یہ معاشرے کے خلاف بھی جرم ہے۔ یعنی جو قانون اللہ تعالیٰ نے معاشرت کا ہمیں دیا ہے، اس کی روح سے میاں بیوی کا تعلق ہے، جس کی بنیاد پر پورا تمدن قائم ہوتا ہے۔ انسان کا معاملہ یہ ہے کہ وہ 20-22 سال کی عمر میں آسمان سے نازل نہیں ہوتا، وہ ایک ناتواں بچے کے طور پر پیدا ہوتا ہے، پاؤں پر چلتا ہے، گھٹنوں پر کھڑا ہوتا ہے، لڑکپن کے مراحل سے گزرتا ہے، شباب کی منازل طے کرتا ہے، شعور کی عمر کو پہنچتا ہے۔ اس سارے مرحلے سے گزرنے کے لیے اسے ماں اور باپ کی، خاندان کی ضرورت ہوتی ہے۔ وہ تو اپنی ناگزیر ضرورتوں کے لیے محتاج ہوتا ہے، وہ تہذیب پاتا ہے، وہ تربیت پاتا ہے، اسے تعلیم دی جاتی ہے، اسے سوسائٹی کی اقدار منتقل کی جاتی ہیں۔ وہ جانور کے بچے کی طرح جبلتوں کا پیرو نہیں ہوتا، اس کی فطرت کو آپ ایک خاص طریقے سے تہذیب کے مختلف مراحل سے گزارتے ہیں۔ پھر شباب کے کتنے سال ہوتے ہیں، پھر اس کے بعد آہستہ آہستہ اضمحلال پیدا ہونا شروع ہوتا ہے، 20-25 سال، 30 سال کے بعد بڑھاپے کے آثار شروع ہو جاتے ہیں، اور بڑھاپے میں بعض وقت وہ نوبت آ جاتی ہے جس کو قرآن نے بیان کیا ہے کہ لکیلا یعلم من بعد علم شیء، یعنی آدمی پھر ناتواں بچے کی طرح ہو جاتا ہے، پھر اس کو کوئی سنبھالنے والے چاہیے، کوئی خاندان چاہیے، کوئی اس کو نفسیاتی تسکین دینے والا چاہیے. تو پورے انسان کو اگر سامنے آپ رکھ کر دیکھیں تو اس میں اس کے سوا کوئی چارہ نہیں ہے کہ میاں بیوی کے تعلق کو وہ تقدس دیا جائے جو اسلام دیتا ہے، اور خاندان کے ادارے کو قائم رکھا جائے. اور اسلامی تہذیب کو اگر آپ چند نکات میں بیان کریں تو وہ نام ہی اصل میں تین چیزوں کا ہے، یعنی اس کے مظاہر کے لحاظ سے دیکھیں، حقیقت کے لحاظ سے تو وہ عبودیت کی تہذیب ہے، یعنی بندہ اپنے پروردگار کے سامنے جھک گیا ہے، اس نے اپنے آپ کو ایک عبد اور بندے کی حیثیت سے پیش کر دیا ہے اور اپنے آپ کو اپنے پروردگار کے حوالے کر دیا ہے، یہ تو اس کی حقیقت ہے. لیکن اگر آپ اس کے ظہور کو دیکھیں تو تین ہی صورتوں میں ہوتا ہے، حفظ مراتب، یعنی یہ ماں ہے، یہ باپ ہے، بالکل اسی طرح سے یہ بیوی ہے، یہ شوہر ہے، یہ بھی مراتب کا تعین ہے جو ہماری سوسائٹی میں یا ہماری تہذیب میں یا ہمارے مذہب میں کر دیا گیا ہے. حفظ مراتب، حفظ فروج، یعنی حفظ مراتب کے قانون کے مطابق خاندان بنے گا. خاندان کی حفاظت کے لیے ضروری ہے کہ شرمگاہوں کے معاملے میں احتیاط کا رویہ اختیار کیا جائے، اور میاں بیوی کے تعلقات ہی کو تقدس حاصل ہو، اور اس دائرے سے باہر تعلقات کو جرم قرار دیا جائے. اب جب اس زاویے سے آپ دیکھیں تو تیسری چیز اس میں جو امر بالمعروف اور نہی عن المنکر ہے، یعنی ہم اپنے معاشرے کے بارے میں بے تعلق نہیں رہتے، بلکہ ہم یہ چاہتے ہیں کہ اچھائی اور بھلائی اس معاشرے میں نشو و نما پائے اور برائی کو ختم کیا جائے. تین چیزوں پر اسلامی تہذیب کی بنیاد رکھی گئی ہے، تو اس میں بڑی بنیادی چیز حفظ فروج ہے. اب حفظ فروج یا شرمگاہوں کی حفاظت یا بدکاری سے اجتناب یا عفت معابی کا کلچر پیدا کرنا، یہ اسلام کا تقاضا ہے، ہماری تہذیب کا تقاضا ہے. اس کو اگر سامنے رکھ کر آپ اسلامی معاشرے کو سامنے رکھیں تو پھر یہ بات ماننا پڑتی ہے کہ زنا صرف حدود الہی کی خلاف ورزی نہیں ہے، ایک خدا کی شریعت کے خلاف اقدام کر کے گناہ کا ارتکاب بھی نہیں ہے، بلکہ یہ معاشرے کے خلاف جرم بھی ہے. اس وجہ سے اس میں تو اللہ تعالیٰ نے یہ اہتمام کیا کہ اس پر بہت کڑی شرائط عائد کر دی، یعنی چار گواہ ہوں گے، وہ آ کر گواہی دیں گے، اس کے بعد معاشرہ اپنے عمل کا آغاز کرے گا. لیکن سزا کو آپ دیکھیے کس اصول پر بیان کی گئی، اس سے بالکل واضح ہو جاتا ہے کہ قرآن کیا چاہتا ہے، 100 کوڑے مارے جائیں گے اور یہ شخص اب کسی عفیفہ سے نکاح نہیں کرے گا کبھی سزا یافتہ ہو جانے کے بعد. یہ اس بات کی علامت ہے کہ اس سوسائٹی کے اندر عفت معابی کو بنیادی حیثیت دی گئی ہے. بلکہ میں اشارہ کر دوں اس جانب کہ قرآن مجید نے جس جس جگہ نکاح کا ذکر کیا ہے اس میں یہ کہا ہے کہ صرف عفت معاب مرد کا نکاح ہو سکتا ہے کسی عفت معاب بیوی کے ساتھ، یہ نہیں ہو سکتا کہ کوئی زانیہ کسی عفیف کے ساتھ، کسی پاک دامن مرد کے ساتھ نکاح کرے، اور یہ نہیں ہو سکتا کہ کوئی زانی کسی پاک دامن خاتون کے ساتھ نکاح کرے. تو اس سے معلوم ہوتا ہے کہ وہ کیا کلچر ہے، کیا تہذیب ہے جس کو نشونما دینا پیش نظر ہے. اس کے لحاظ سے یہ معاشرے کے خلاف بھی جرم ہے، اور یہی وجہ ہے کہ اس کے بارے میں اللہ تعالیٰ نے سزا مقرر کر دی ہے. لیکن چونکہ اللہ تعالیٰ نے سزا مقرر کیا اور اللہ ہی نے اس کو جرم قرار دیا ہے، اس وجہ سے یہ انہی حدود کے مطابق نافذ کی جائے گی جو حدود اللہ نے بیان کر دی ہیں. زنا بالجبر کا معاملہ البتہ مختلف ہے، وہاں نہ چار گواہوں کی ضرورت ہے، نہ مقدمے کو اس طرح سے قائم کرنے کی ضرورت ہے، وہاں اسٹیٹ بھی مداخلت کرے گی. وہاں ایک مظلوم عورت کو، یا اگر بعض حالات میں جیسے اب ہم سنتے ہیں کہ مرد بھی مظلوم ہو سکتے ہیں اس میں، تو جو بھی اس میں استغاثہ دائر کرتا ہے اس کی دادرسی ہونی ہے اور اس کو انصاف ملنا چاہیے. وہاں مسئلہ انصاف دینے کا ہے، اور یہاں معاشرے کو ایک برائی کی اشاعت سے روکنے مقصود.
لیکن اس میں آپ نے یہ نہیں فرمایا، دیکھیے یہ حدود اللہ کی خلاف ورزی ہے، سوسائٹی کے نامز کی وائلیشن ہے، کیا یہ اسٹیٹ کے خلاف بھی جرم ہے؟
یہ اسٹیٹ کوئی چیز نہیں، اصل میں معاشرے کے وجود کا اجتماعی نظم ہے، اس کے علاوہ کوئی چیز نہیں ہے.
لہذا جب کوئی جرم اسٹیٹ کو ایسے ڈیفائن کرتے ہیں،
جب کوئی جرم معاشرے کے خلاف ہوا ہے تو اس کا مطلب یہ ہے کہ اس پر کاروائی کون کرے گی؟ معاشرہ تو سارا کا سارا مل کر نہیں کاروائی کرتا، معاشرے کا ظہور ہوتا ہے نظم اجتماعی کی صورت میں، اور نظم اجتماعی کو آپ اسٹیٹ کہتے ہیں.
تو اب یہ ہے کہ اگر ایک اعتراف ہو رہا ہے اور اس قانون کے تحت اعتراف کی صورت میں حکومت پر لازم نہیں کہ وہ اس کے خلاف مقدمہ دائر کرے، تو پھر ایک بڑی بنیادی تبدیلی تو آ گئی.
حکومت تو اس میں مقدمہ قرآن کی روح سے دائر کر ہی نہیں سکتی، اس کی وجہ یہ حکومت جب مقدمہ دائر کرنا چاہے گی جناب رضا کے معاملے میں تو اس کو بھی چار گواہی پیش کرنے ہوں گے. تو اگر چار گواہ نہیں ہے، چنانچہ میں اس کی ایک مثال دیتا ہوں جو قرآن نے خود بیان کر دی، یعنی قرآن مجید نے ایک اور مثال اس کی بیان کر دی ہے، وہ یہ ہے کہ کسی سوسائٹی کے اندر کہبہ عورتیں ہیں، جیسے کہ رسالت میں آپ صلی اللہ علیہ وسلم کے زمانے میں بھی عربوں میں کہبہ عورتیں موجود تھیں جو بازار میں بیٹھتی تھیں اور دعوت گناہ دیتی تھیں، اس طرح کی عورتیں موجود ہیں. اب یہ سوال پیدا ہوا کہ ان عورتوں سے سوسائٹی کو کیسے پاک کیا جائے، سزا دی جائے گی یا کوئی اقدام کیا جائے گا؟ تو قرآن مجید نے یہ کہا کہ جو اس نوعیت کی عورتیں ہیں ان پر بھی چار گواہ طلب کرو، यानी अब स्टेट को जब हुक्म दिया गया तो ये कहा गया कि इन पर चार गवाह तलब करो, पांच के अंदर से चार गवाह अगर आके ये कहेंगे तब इनके खिलाफ कार्रवाई हो सकती है। तो स्टेट कार्रवाई अगर करेगी तो उसको भी बहरहाल इस सारे अमल से गुजरना होगा। ऐसा नहीं है कि एक पुलिस वाले ने आके एक बात कह दी और उसकी बुनियाद पर मुकदमा दर्ज करा दी, ये पेचीदगी है। तो इस पेचीदगी को हल करने
नहीं, लेकिन अगर एतराफ कर लिया है,
अगर एतराफ कर लिया तो फिर सजा दी जाएगी, फिर तो कोई सवाल ही नहीं है कि नहीं।
अच्छा,
एतराफ कर दिया
फिर हुकूमत मुकदमा दर्ज कर,
जाहिर बात है।
लेकिन इस कानून में, नए कानून में ये नहीं है।
देखिए बात यह है कि उस सूरत में भी एतराफ पर सजा दी जाएगी, ये तो कानून में आप लिख सकते हैं, लेकिन ये कि एतराफ पर लाजमन सजा दे दी जाए, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के अपने अमल से मालूम होता है कि आदमी ने कहा तो आपने कहा जाओ तौबा करो, जाकर तुमने शायद ये काम नहीं किया होगा, तुमने नमाज पढ़ी है जाओ अल्लाह से इस्तगफार कर लो, तो एतराफ पर भी आपने पहले मरहले में टालने की कोशिश की है। यानी इस मामले में एक रवैया भी है जो सामने आता है, और अगर किसी ने मुकदमा दर्ज कराने की कोशिश की है तो उसको कहा है कि तुमने चादर क्यों नहीं डाल दी, तुमने पर्दा क्यों नहीं डाल दिया, तो इससे मालूम होता है कि इसमें बहुत ज्यादा स्टेट को आगे बढ़कर ये इकदाम।
अच्छा, ये जो है सजा से गुरेज का मामला, इसे भी जरा थोड़ा सा वजाहत के साथ बयान कर दें, क्योंकि जनाब शरत पना वसल्लम के हयात तैयबा का मुताला उस तरह से नहीं है लोगों का। ये जो अभी आपने फरमाया चादर डाल दी होती, गुरेज फरमाया सजा देने से, थोड़ी सी इसकी ताकि लोगों को ये पता चले कि जनाब शरत पना वसल्लम का रवैया खुद इस मामले में क्या था, और वही हमारे लिए
जना के मामले में, यानी चोरी के मामले में ये रवैया नहीं इख्तियार किया जा सकता, कत्ल के मामले में ये रवैया नहीं इख्तियार किया जा सकता। उसकी वजह यह है कि उसमें एक शख्स के खिलाफ इकदाम होता है, किसी का माल लूट लिया गया है। इसी तरह जना बिर जबर के मामले में ये रवैया नहीं इख्तियार किया जा सकता। जना बिर रजा का मामला यह है कि ये अल्लाह ताला के हदूद की खिलाफ वर्जी हुई है और माशरे के खिलाफ एक जुर्म का इर्तकाब हो गया। अगर बंदा तौबा कर लेता है, अपनी इसलाह कर लेता है, तो वो कोई फसाद नहीं फैला रहा, या किसी के खिलाफ ऑफेंस नहीं कर रहा, या आगे बढ़कर किसी की आबरू नहीं लूट रहा, या कोई इस्तगासा लेकर नहीं आया, या किसी की मजलूम की दादरसी का मसला नहीं है। इस वजह से इसमें हुजूर ने यह रवैया इख्तियार किया। आपके पेश नजर यह था कि इस मामले की आम इशात ना होने पाए। देखिए, जब एक शख्स को जानी करार दे दिया गया, सजा भी बहुत सख्त है, और फिर उसके साथ ये ऐलान भी कर दिया गया कि अब इसकी शादी भी किसी अफीफा के साथ नहीं हो सकती, इस नौयत की सजा देने से जितना इज्तनाब किया जाए उतना ही बेहतर है। तो आपके पेश नजर यह था कि तलकीन की जाए, नसीहत की जाए। अगर ये इतराफ कर रहा है तो इसका मतलब है नदामत मौजूद है, खुदा की तरफ रजू का जज्बा मौजूद है, तो बजाय इसके कि इसको रुस्वा किया जाए सोसाइटी में और फिर इसकी कोई इज्जत बाकी ना रहे, इसकी हैसियत उर्फी खत्म हो जाए, ज्यादा बेहतर यह है कि तलकीन नसीहत का तरीका इख्तियार करके जुर्म को खत्म किया जाए। ये पैगंबराना हिकमत है और इसको इस मामले में पेश नजर रखना चाहिए। यहां भी चूंकि जना का आर्डिनेंस ही ज्यादातर जर बहस है, तो उसकी रूह में भी इसी चीज को मरहूज रखना चाहिए। इसलिए उसमें खामखा स्टेट सामने आकर मुकदमात दर्ज कराए और इस तरह के मामलात करें, वो अगर नहीं रखा गया तो शरीयत के किसी कायदे की खिलाफवर्जी नहीं की गई। चोरी में अलबत्ता होना चाहिए, जनाब जबर में होना चाहिए, वो तमाम जरायम इसी उसूल पर तय होने चाहिए जिनमें किसी के खिलाफ कोई जुर्म होता है और वो इस्तगासा लेके हमारे पास आता है।
अच्छा, नए कानून के तहत हुकूमत के पास यह हक बाकी है कि वो हुदूद की सजा को मुअत्तल कर दे या खत्म कर दे,
ये इख्तियार तो आईन में आपके लिखा हुआ है। इस इख्तियार पर अलग से बहस होनी चाहिए, इसका नए कानून से कोई ताल्लुक नहीं है। हमारे आईन में हमेशा से यह बात लिखी हुई है कि सदर ममलकत सजा को माफ कर सकते हैं। अभी आपने देखा मिर्जा ताहिर के मामले में क्या हुआ, उसको अदालत ने मौत की सजा दे दी थी, फांसी की तारीख मुकर्रर हो गई थी, लेकिन बाद में सदर ममलकत ने उसको रिहा कर दिया, माफ कर दिया। तो इस मामले में मौलाना तकी उस्मानी साहब ने जो नुक्ता लिखा है, इसको अगर बयान करना है या इसको जेर बहस लाना है तो ये आईन में तरमीम के हवाले से जरे बहस आना चाहिए। ये हुदूद आर्डिनेंस से मुतल्लक थी,
यानी जो प्रेसिडेंट के या प्राइम मिनिस्टर के क्लेमेंसी के जो अख्तियारात हैं, हेड ऑफ स्टेट के ही होते हैं मेरे ख्याल
से, सदर मुमलकत के और
गवर्नर के, तो मतलब ये है कि उनको अगर इसको बिल्कुल मुंतबिक करना है शरई स्पिरिट से तो फिर वहां आईनी तरमीम
होगी, वरना वो जब तक आईन में ये चीज मौजूद है, किसी कानून में ना भी हो तब भी इसका इतलाक हो।
यानी ये कानूनन इसमें शामिल नहीं किया जा सकता था कि इसके तहत जो सजाएं होंगी सदर उस पर वो
शामिल कर भी दें तो आईन तो बहरल बालातर है, ये तो एक पार्लियामेंट एक्ट है जो आप पास कर रहे हैं, आईन में जो
ये मातहत है उसके आईन के ओवरऑल जो कॉन्स्टिट्यूशन,
मेरा ख्याल यह है कि इसमें इस चीज की जरूरत तवज्जो नहीं हुई उनकी, ये तो एक आईनी इख्तियार है जो पहले से मौजूद है, इस पर बहस हो सकती है, इसके बारे में दो राय भी हो सकती हैं, लेकिन ये कि जब तक ये आईनी इख्तियार मौजूद है, किसी कानून में आप हजार बातें भी लिख दें, ये इख्तियार मौजूद रहेगा और आईन के तहत सदर ममलकत इकदाम करेंगे। मुझे इस बात पर हैरत हो रही है कि सिर्फ जिनाई तो जुर्म नहीं, कत्ल भी तो जुर्म है और उसमें इस इख्तियार का भी कल इस्तेमाल हुआ है।
अच्छा, थोड़ा सा मैं ये चाहूंगा कि अभी तो हम दूसरों के रेफरेंस से बात करते रहे, ओवरऑल आप क्या समझते हैं इस सोसाइटी को एक बेहतर इखलाकी एंटिटी बनाने के लिए? ये काम पहले होने चाहिए थे या कुछ और काम पहले होने चाहिए थे? यानी मुआशरती डेवलपमेंट है, इखलाकी डेवलपमेंट है, कोई पीरियड मुकर्रर हो जाना चाहिए था, या ये है कि जो हम कर रहे हैं इसी तरह से होना चाहिए? एक और दूसरी ये कि आप इस बिल को किस नजर से देखते हैं?
जी, मेरे नजदीक तो ये जो कुछ भी हुआ ये किसी तैयारी के बगैर नहीं हुआ, माशरे को समझे बगैर हुआ। यानी जब जियाउल हक साहब ने भी आर्डिनेंस नाफिज किए तो जिन पुलों के नीचे बहुत सा पानी गुजर चुका था, पुरानी फिकह हमारे यहां जो सूरत इख्तियार कर चुकी थी, उलमा की ताबीरात ने जो सूरत इख्तियार कर ली थी, जदीद कानून में जो डेवलपमेंट हो चुकी थी, माशरा जिस मुकाम पर खड़ा था, इन तमाम चीजों का लिहाज किए बगैर गोया हुदूद ही को इस्लाम करार देकर नाफिज कर दिया गया। पहले हमें अपनी तालीम पर तवज्जो देनी चाहिए। देखिए, इस वक्त मुसलमान उम्मत का सबसे बड़ा मसला उसकी जहालत और उसकी गुर्बत है। जब तक आप इस मामले में एक बड़ी जंग नहीं लड़ते, मैं तो इसको जिहाद कबीर कहता हूं, यानी जहालत के खिलाफ जिहाद कबीर और गुर्बत के खिलाफ जिहाद कबीर, उस वक्त तक इस तरह के 10 कवानीन नाफिज कर लें, माशरे में कोई तब्दीली कोई तगयुर नहीं आएगा। और मैं आपसे अर्ज करूं कि माशरे में कभी सजाओं से तब्दीली नहीं आया करती। सजाएं तो उस वक्त दी जाती हैं जब आप माशरे की तालीम से तरबियत से बहुत इसलाह कर लेते हैं और फिर कहीं इनहराफ होता है तो आप उसको सजा देते हैं। लेकिन चूंकि माशरा एक वजूद की हैसियत से कायम है, इसमें बहरहाल कोई ना कोई कानून होगा। आप अगर बदकारी की ये सजा नहीं देंगे तो कोई और सजा देंगे। आखिर हमारे यहां पाकिस्तान पिनल कोड मौजूद है, तो उसमें अगर मेरी ताबीर के मुताबिक ये सजाएं शामिल भी कर दी जाती तब भी कोई क्यामत ना आ जाती। यानी जब आप ये लिख देते कि ये इंतहाई सजाएं हैं, जुर्म की नौयत और मुजरिम के हालात को देख कर दी जाएंगी, और मुजरिम के हालात में उसके जाती हालात, इनफरादी हालात, समाजी हालात, माशरती हालात सब पेश नजर रहेंगे, तो फिर ये मसला भी पैदा ना होता। अगर गलत ताबीर से आप एक काम करते हैं तो फिर वो सारे सवाल पैदा हो जाते हैं कि पहले क्या किया जाए, बाद में क्या किया जाए। अगर इसी ताबीर को इख्तियार करना था तो फिर पहले ये जरूरी है कि माशरे को बेहतर किया जाए, माशरे के हालात दुरुस्त किए जाए और इस्लाम को भी माशरे की तहजीब बनाया जाए। देखिए, बात यह है कि कानून से कोई चीज तहजीब नहीं बनती, तालीम तरबियत और माहौल से तहजीब। हम इस वक्त तहजीबी बहरान में मुब्तला हैं। मगरब की तहजीब हम पर पूरी तरह गलबा पा चुकी है। मीडिया ने उसको हमारे घरों तक, हमारे बेडरूम तक पहुंचा दिया है, और एक नई तहजीबी कदर है जो हमारे सामने आ रही है। यहां के पुराने तसव्वुरात बिल्कुल खत्म होते चले जा रहे हैं। वो चीजें जिनको आज से 25-30 साल पहले हम सुनना गवारा नहीं कर सकते थे, हम उनको देखने पर मजबूर हैं और पूरे खानदान के अंदर बैठकर देखने पर मजबूर हैं। इतने बड़े तहजीबी बहरान में आप पहले अपने आप को किसी जगह खड़ा कर लें, उसके बाद इन चीजों की जानिब इकदाम करें। होना यह चाहिए था, लेकिन अब जब ये हो गया है तो मेरे नजदीक ये नहीं है कि आप अल्लाह की हुदूद को अब निकाल के फेंक दें। अब उसकी सही ताबीर के मुताबिक उन हुदूद की आप उनका निफाज करें। और मैं तो इसी वजह से बार बार ये कहता रहा हूं कि इनके लिए किसी अलग आर्डिनेंस की जरूरत नहीं। आपके पास पाकिस्तान पिनल कोड मौजूद है, जहां जहां उसमें इन जरायम का जिक्र हुआ है वहां 2 सत्रों का इजाफा करने की जरूरत है कि अगर जुर्म की नौयत और मुजरिम के हालात किसी रियायत का तकाजा नहीं करते होंगे तो जज ये सजा देगा।
अच्छा, मैंने ये अर्ज किया था कि इस ये जो बिल है जो अब कानून की शक्ल अख्तियार कर चुका, नाफिज हो चुका, इसमें आपके नजदीक 1-2-3 करके अच्छी बातें कौन सी हैं, काबिल एतराज बातें कौन सी?
देखिए जी, अच्छी बातें सिर्फ 2 हुई हैं। यानी एक तो ये हुआ है कि जो गलत किस्म के मुकदमात जैसे कि बयान किया जाता है कायम हो जाते थे, जिसमें बाज़ औक़ात ख्वातीन जेलों में पड़ी सड़ती रहती थी और उनको जनाबिल जबर के मुकदमे वो आती थी, और बाज़ औक़ात जनाबिल रजा के मुकदमे में जैसे कि बयान किया जाता है, मैं तो चूंकि इस तरह की चीजों का कोई गवाह नहीं हूं, तो जिस तरह लोग बयान करते हैं और बहुत से शवाहिद और बहुत से आदाद शुमार पेश करते हैं, अगर ये सूरत हल होती थी तो इसका इसमें मुकम्मल इजाला हो गया। यानी अब इसका कोई इम्कान बाकी नहीं रहा कि इस तरह कानून का गलत इस्तेमाल किया जाए। ये जाहिर है कि एक प्रोसीजरल नौयत की चीज है, इससे असल कानून में कोई तब्दीली नहीं आती, लेकिन उसके नफाज के तरीके में ऐसे हदूद शराइत कायम कर दिए गए हैं जिससे अब इस नौयत का कोई जुल्म नहीं हो सकता। एक अच्छी बात यह है। और दूसरी अच्छी बात जो मेरे नजदीक हुई है वो ये है कि पहली मरतबा किसी इस्लामी कानून का निफाज पार्लियामेंट के जरिए से हुआ। मैं चूंकि शिद्दत के साथ इस राय का हामिल हूं कि मेरी राय हो, आपकी राय हो, तमाम उलमा की राय हो, अबू हनीफा, शाफी और मालिक और अहमद बिन हम्बल की राय हो, किसी बड़े से बड़े शख्स की राय भी हो, यह माशरे के इज्तिमाई नज्म को फैसला करना है कि वो किस राय को कबूल करता है। मेरे नजदीक अगर इसमें 1000 गलतियां भी हों और पार्लियामेंट ने इसको कानून की हैसियत दे दिया तो अब यह कानून है, इसका एहतराम होना चाहिए, इसको नाफिज होना चाहिए। इससे मेरा यह हक खत्म नहीं होता कि मैं इस पर तनकीद करूं, मैं इसकी गलती वाजे करूं, मैं लोगों को कायल करूं। मुमकिन है आज की पार्लियामेंट ने यह फैसला किया है, कल की पार्लियामेंट اس کی اصلاح کر کے میری رائے کے مطابق یا آپ کی رائے کے مطابق فیصلہ کر دے. تو یہ ایک ایسا عمل ہے جس کی ابتدا ہوئی ہے, اور میں یہ سمجھتا ہوں کہ یہ بڑی خوش آئند بات ہے. یعنی اس میں یہ بات پھر واقع مان لی گئی ہے کہ ہم نے پاکستان کو کسی تھیوکریسی کی حیثیت سے قائم نہیں کیا, یہاں کسی کا نحاب اور کسی کا تسلط قائم نہیں ہو سکتا, یہاں پارلیمنٹ ہے جس کو دین کی تعبیر کو قبول کرنا ہے. دین کی تعبیرات 10 ہو سکتی ہیں اور آراء 15 ہو سکتی ہیں, لیکن کس رائے کو قانون کی حیثیت حاصل ہونی چاہیے یہ فیصلہ کرنا نہ جاوید احمد غامدی کا کام ہے, نہ مولانا تقی عثمانی کا کام ہے, نہ علماء کی کسی جمعیت کا کام ہے, نہ کسی خاص ادارے کا کام ہے, نہ نظریاتی کونسل کا کام ہے, یہ پارلیمنٹ کا کام ہے. ہمارا کام رائے دینا ہے, اپنی رائے کو دلائل کے ساتھ بیان کرنا ہے, اور ہماری رائے کے مطابق اگر غلط قانون بن گیا ہے تو وہ قانون نافذ ہو جائے گا, ہم اس قانون کی غلطی واضح کرتے رہیں گے اور اپنے اس حق کو استعمال کر کے رائے عامہ کو ہموار کریں گے کہ اس قانون میں تبدیلی ہو.
اچھا
یہ دو باتیں صحیح ہوئی ہیں. اب آپ نے مجھ سے پوچھا تھا کہ اس میں غلطیاں کیا ہیں میرے نزدیک, تو میں بار بار توجہ دلا رہا ہوں اس معاملے میں کہ اس میں وہ ساری غلطیاں موجود ہیں جو پہلے قانون میں تھی. یعنی دینی لحاظ سے اگر دیکھا جائے تو دیکھیے, میں نے ابھی آپ کے سامنے اس اصول کی وضاحت کی کہ میرے نزدیک زنا کی انتہائی سزا 100 کوڑے ہیں, یہ انتہائی سزا ہے. جرم کی نوعیت اور مجرم کے حالات کسی رعایت کا تقاضا نہ کرتے ہو تب دی جائے گی. اس اصول کو نہ حدود آرڈیننس جو ضیاء الحق صاحب نے نافذ کیا تھا وہ مانتا ہے, نہ یہ بل مانتا ہے. اس میں بھی وہی سزائیں بیان کی گئی ہیں کہ کنوارے کی سزا 100 کوڑے ہے اور شادی شدہ کی سزا رجم ہے. اس اصول کو اس میں نہیں تسلیم کیا گیا, ایک بات. دوسری بات یہ ہے کہ گواہی کس کی ہوگی, یہ قانون بھی یہی کہتا ہے اور ضیاء الحق صاحب کا آرڈیننس بھی یہی کہتا تھا کہ 4 گواہ مرد بھی ہونے چاہیے اور مسلمان بھی ہونے چاہیے. میرے نزدیک یہ دونوں شرطیں قرآن و سنت کے بالکل خلاف. یہ بات نہ قرآن میں بیان ہوئی,
اٹس ویری انٹرسٹنگ, اس کی تھوڑی سی آپ وضاحت.
نہ یہ بات قرآن میں کہیں بیان ہوئی ہے, قرآن مجید نے صرف اربت شہدا کا ذکر کیا. 4 گواہ ہونے چاہیے, یعنی گواہ مرد ہونا چاہیے, گواہ مسلمان ہونا چاہیے, اس طرح کی کوئی شرط بالکل عائد نہیں کی گئی. تمہارے اندر سے 4 گواہ طلب کیے جائیں گے, 4 گواہ تم پیش کرو گے, وہ 4 گواہ عدالت کا کام ہے.
اچھا ذرا ایک بات بتا دیں کہ عربی زبان میں جب گواہ یعنی کہنا چاہیے کہ نون کے طور پہ اسم کے طور پہ استعمال ہوتا ہے تو اس میں مذکر مونث ہے کہ نہیں ہے, اور قرآن حکیم میں اس کا خیال رکھا گیا کہ 4 فیمیل یا میل فیمیل.
یہ بات بہت سے لوگوں نے کہی, بلکہ ایک دلچسپ واقعہ میں آپ سے عرض کروں کہ جس زمانے میں شہادت کا قانون شریعت کورٹ میں زیر بحث آیا تو اس میں جسٹس گل محمد صاحب عدالت کے سربراہ تھے, چیف جسٹس تھے, وہ میرے پاس تشریف لائے اور انہوں نے مجھ سے یہ کہا کہ علماء نے کچھ عربی کی بحث اس میں شروع کر دی ہے, وہ کہتے ہیں کہ اربت شہداء کے الفاظ آئے ہیں اور عربی زبان کا قاعدہ یہ ہے کہ 10 تک عدد اگر مؤنث ہوگا تو پھر معدود مذکر ہوگا. تو اس بنیاد پر وہ یہ کہتے ہیں کہ قرآن 4 مرد گواہوں کا ذکر کر رہا ہے. تو میں عدالت میں گیا اور میں نے اس میں استدلال کر کے یہ بتایا کہ یہ بالکل غلط بات ہے, یعنی عربی زبان سے اس سے بڑھ کر کوئی ناواقفیت نہیں ہو سکتی. عربی زبان میں جس طرح یہ اصول ہے مذکر اور مؤنث کا, اسی طرح وہ اسماء جو مذکر اور مؤنث دونوں کے لیے استعمال ہوتے ہیں ان میں بھی یہی الفاظ آتے ہیں. تو عربی زبان کے اس قاعدے کے نظائر خود قرآن مجید میں موجود ہیں. قرآن مجید نے جگہ جگہ اسی اسلوب کے اوپر یہ بات بیان کی ہے, بلکہ ایک جگہ تو نر اور مادہ جوڑوں کا ذکر کرتے ہوئے سمانیت ازواج کے الفاظ استعمال کیے ہیں, جس میں صراحت کر دی ہے کہ اس کے اندر مرد اور عورتیں دونوں شامل ہیں. تو اس وجہ سے اس کی کوئی بنیاد نہیں ہے. قرآن مجید نے صرف گواہوں کا ذکر کیا ہے, نہ وہ اس پر مرد ہونے کی پابندی لگا رہا ہے نہ مسلمان ہونے کی پابندی لگا رہا ہے. یہ عدالت کا کام ہے کہ وہ گواہ کا جائزہ لے. ہو سکتا ہے کہ وہ کسی مسلمان کی گواہی کو رد کر دے اور غیر مسلم کی گواہی کو قابل اتنا سمجھ کے قبول کر لے. گواہی میں اصل چیز یہ ہے کہ عدالت کا اطمینان ہو جائے کہ گواہ سچا ہے اور گواہی دے رہا ہے. نہ ہر آدمی جو غیر مسلم ہے اس کے بارے میں آپ یہ کہہ سکتے ہیں ضرور جھوٹ بولے گا, اور نہ ہر عورت کے بارے میں آپ یہ کہہ سکتے ہیں کہ وہ ضرور بھول جائے گی. تو اس وجہ سے یہ کوئی چیز نہیں ہے. قرآن مجید کی روح سے میں نے اس پر بڑی تفصیلی تحریریں لکھی ہیں, ان تمام دلائل کا جائزہ لیا ہے. میری کتاب برہان میں بہت تفصیلی مباحث ہیں اس پر, اور اس میں میں نے واضح کر دیا بالکل کہ قرآن مجید کی روح سے گواہی پر ہرگز کوئی پابندی, جرائم کی گواہی پر کسی قسم کی کوئی تفریق روا نہیں رکھی گئی, نہ جنس کی بنیاد پر نہ مذہب کی بنیاد پر. یہ اس بل میں, اس بل میں بھی ہے اور یہ حدود آرڈیننس میں بالکل اسی طرح تھا, تو یہ بھی کوئی تبدیلی نہیں ہوئی. اس لحاظ سے وہ پہلی بات بھی ویسے ہی ہے, یہ دوسری بات بھی اسی طرح ہے. زنا بل جبر پر ہم ابھی تفصیلی گفتگو کر چکے ہیں اور میں عرض کر چکا ہوں کہ اس میں پہلے بل میں بھی یہی صورتحال ہے کہ وہاں پر بھی ایک بالکل ہی غیر معقول بات تھی اور اس میں بھی ایک دوسری صورت ہے. اس میں ایک ترمیم اور کر دی گئی ہے جو میرے نزدیک ایک مزے کا خیز ترمیم ہے, وہ فحاشی کے عنوان سے قائم کی گئی ہے. اور آپ سے میں دلچسپ بات عرض کروں کہ فحاشی کی تعریف کیا کی گئی, لیوڈنس یا فحاشی کی تعریف اس میں یہ کی گئی ہے کہ مرد اور عورت کا بغیر نکاح کے جنسی تعلق. سوال یہ کہ زنا اور کیا ہوتا ہے, यानी अब तक तो हम यही जानते थे।
अच्छा, मौलाना तकी उस्मानी ने इस क्या कहना चाहिए तरमीम की बड़ी तारीफ की।
मैं वही अर्ज कर रहा हूं ना कि अब आप मुझे ये बताइए कि इसका नतीजा क्या निकला। इसका नतीजा निकला कि जनाब रजा की अब दो किस्में हो गई, यानी जनाब जबर और जनाब रजा अलग अलग चीजें, ये तो सारी दुनिया जानती है, लेकिन अब जनाब रजा की दो किस्में हमारे कानून में हो गई। एक जनाब रजा वो है कि जिसके लिए आपको चार गवाह चाहिए कि आप उसकी तोहमत लगाएं। दूसरे किस्म के जना के लिए दो गवाह काफी। एक किस्म की जना वो है कि जिसके लिए अगर आप चार गवाह पेश नहीं कर सके तो आपकी पीठ पर 80 कोड़े लगे कज़्फ़ की सजा के तौर पर। दूसरी किस्म के जना में अगर आप दो गवाह नहीं पेश सके तो आपको 5 साल की सजा दी जाएगी। ये मेरे नजदीक बिल्कुल एक मजे का खेज चीज है। मैंने तो इसके बारे में कहा था कि अगर कानूनी वजूबों का कोई म्यूजियम कायम किया गया तो इस तरमीम को उसकी नजर कर देना चाहिए। कुरान मजीद इसमें बिल्कुल वाजे है कि जब आप चार गवाह नहीं पेश कर सके अब जना का मुकदमा, बदकारी का मुकदमा कायम नहीं हो सकता।
अच्छा, एक बात आखिर में मैं पूछना चाहता हूं, वो ये है कि जिन मामलात को, यानी अल्लाह पाक जिन पे सजा नहीं देना चाहते, क्यों मुसिर है पाकिस्तानी सोसाइटी कम से कम कि उस पे सजा जरूर दे।
यही बात मेरी समझ में नहीं आती। मैं ये कहता हूं कि जब परवरदिगार ने, उसके रसूल ने यह रवैया इख्तियार किया कि चार गवाहों की शर्त आयद कर दी, ये बता दिया कि देखो इस तरह के जराइम की इशात ना किया करो, जब रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक नाजुक मौके पर भी ये कहा कि तुमने इस पर पर्दा क्यों नहीं डाल दिया, जब एक आदमी ने ये कहा कि मैं एक पहाड़ की तराई में वो सब कुछ कर गुजरा जो कोई मर्द किसी औरत के साथ करता है, अब मेरा क्या मामला होगा। आपने फरमाया तुमने नमाज पढ़ी अभी, अल्लाह माफ करेगा। तो जब रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम का रवैया इस मामले में ये रहा है तो मैं नहीं जानता कि इसमें सजा दिलवाने की क्या जल्दी है और इस मामले में इतना इसरार क्यों है। अच्छा, जो बात ये लोग कहते हैं वो भी बहुत दिलचस्प है, वो ये है कि कमतर दर्जे में जुर्म होता है। मिसाल के तौर पर ये तो गवाह नहीं कह रहे कि उन्होंने बदकारी का इर्तकाब किया, लेकिन ये कहते हैं कि हमने उनको एक बिस्तर में मिसाल के तौर पर देखा, या इस तरह की कोई चीज बयान करते हैं। तो मैं अर्ज कर चुका हूं कि ये इंतहाई सजा है, जुर्म की नौइयत और मुजरिम के हालात का लिहाज करके अदालत कम सजा दे सकती है, लेकिन जुर्म का इल्जाम लगाने के लिए तो हर हाल में चार गवाह चाहिए होंगे। क्या फर्क है इसमें कि एक आदमी ने आके कहा कि मैंने इनको बदकारी करते देखा है या इस नौइयत का कोई बयान दे दिया, आदमी की हैसियत उर्फी तो खत्म हो गई। कुरान ने इसकी हिफाजत की है और इसरार किया है इस बात के ऊपर कि अगर तुमने देखी ऐसी कोई चीज तो अपने भाई को तलकीन करो, नसीहत करो, उसके जुर्म पर पर्दा डालो और ये कोशिश करो कि उसका इफ्शा ना हो। देखिए बात यह कि यह ऐसा जुर्म है कि आदमी एक बार मुजरिम करार पा जाए तो फिर वो जरी हो जाता है। इस्लाम ये नहीं चाहता और वो यही चाहता है कि इस तरह के मुजरिमों की इस्लाह इस नौइयत की मोहब्बत के साथ की जाए। बात यह है कि जुर्म और अखलाकी मामलात की इस्लाह ये कभी भी, मैं आपसे अर्ज करना, कोई कानून नहीं कर सका। कानून तो फसाद फिलर्स को रोकता है, हिराबा को रोकता है, बड़े बड़े जराइम के इर्तकाब को रोकता है, इंसाफ दिलाने के मरहले पर हरकत में आता है। सोसाइटी की अखलाकी इस्लाह के लिए आपको उसकी तालीम की, उसकी तरबियत की, माहौल की, सालहीन की सोबत की, बैसियत मजमूई तरगीबात के खात्मे की जरूरत होती है। तवज्जो उस जानिब देनी चाहिए, ना कि इस तरह की शिकें शामिल करा के एक मजे का केस कानून बनाने की कोशिश। मेरे पास इससे कम कोई अल्फाज नहीं है इसके लिए। मैं जायजा लेके आपको बता सकता हूं कि किस तरह से इस कानून के नतीजे में जना की सजा और कज़्फ का कानून दोनों बिल्कुल बदतर हो गए हैं और सब उलमा उस पर बिल्कुल खुश हैं, बल्कि उन्होंने इसरार किया कि तरमीम शामिल की जाए।
अच्छा जावेद साहब, हमारे पास दो मिनट बाकी, एक बात मैं आखिर में, अब एक तरह की आपकी तवज्जो भी दिलाना चाहता हूं, सवाल भी है कि किसी न किसी तरह से वेस्ट अपनी एनजीओज के जरिए से अब हमारी कानून साजी और आईन साजी में भी दाखिल हो गया है और उसके जो असरात हैं वो बड़े वाज़ह हैं। और दूसरी तरफ सूरत यह है कि हमारे यहां का जो कंजर्वेटिव तबका है वो किसी इल्मी बहस गुफ्तगू के लिए और फहम व फरासत के साथ मामलात को तय करने के लिए तैयार नहीं है और उसने तलवार निकाल ली है और वो जहाद पे रवाना हो गया है। क्या करेंगे हम, कहां पहुंचेंगे?
मैं तो इसको बड़ी अलमंगेज सूरत हाल समझता हूं। मेरे नजदीक मगरिब भी जो कुछ कर रहा है वो भी हदूद से तजावज है, वो आज नहीं कर रहा। आप करारदादे मकासद जिस जमाने में असेंबली में पेश हुई थी उस वक्त के अगर अखबार निकाल के देख लीजिए, मालूम हो जाएगा कि यह मुदाखलत उस वक्त से हो रही है जब से उनको इस्तीला और तगल्लुब दुनिया पर हासिल हुआ है। मैं इस पर भी कोई ताज्जुब का इजहार नहीं करता। मेरे नजदीक जब भी दुनिया में कोई सुपर पावर्स इस तरह कायम हो जाती हैं तो वो अपने असरात लाजमन लोगों पर कायम करने की कोशिश करती हैं, वो कानून साजी में मुदाखलत करती हैं, वो खराज लेने तक पहुंच जाती हैं, وہ بسا اوقات آپ کو اقدام کرنا چاہتے ہیں اپنی داخلی سیاست میں، اس میں بھی مداخلت کے راستے روکتی ہیں. اس سے نجات حاصل کرنے کے لیے قوموں کو محنت کرنا پڑتی ہے اور اس مقام پر پہنچنا پڑتا ہے جہاں کوئی بھی شخص ان کے معاملات میں مداخلت نہ کر سکے. لیکن ہم کم سے کم دو باتیں کر سکتے ہیں، یعنی اس میں تو ہمیں کسی دوسرے کی طرف نہیں دیکھنا. ایک یہ کہ ہم علمی بحث کو گوارا کریں، اختلاف کو گوارا کریں، فوری طور پر تردید کرنے کے لیے نکل کھڑے ہوں، اور کسی چیز میں اگر یہ محسوس کریں، جیسے میں نے یہ عرض کیا آپ سے کہ میں بھی ایک بات کو غلط سمجھتا ہوں، لیکن میں یہ کہتا ہوں کہ دوسرے اہل علم نے اگر اس بات کو دوسرے زاویے سے دیکھا ہے تو آخر اختلاف اسی بنیاد پر تو ہوتا ہے کہ میرے نزدیک وہ چیز غلط ہوتی ہے،
اس میں تلوار نکالنے کی ضرورت نہیں،
اس میں تلوار نکالنے کی ضرورت نہیں ہے. معاملات کو سوسائٹی میں زیر بحث آنے دیجئے، گفتگو ہونے دیجئے، اختلافات کو آپ ٹھنڈے دل و دماغ کے ساتھ سنیے، اور پھر اس کے بعد خوشگوار ماحول میں لوگوں کو فیصلہ کرنے دیجئے. جب ہم اس اصول کو مان لیں گے کہ افراد کو بھی جس رائے کو وہ درست سمجھتے ہیں آزادانہ اختیار کرنے کا حق اللہ نے دیا ہے اور پارلیمنٹ کو بھی یہ حق دیا ہے، تو اس کے بعد ہمارے پاس ہنگامہ اور احتجاج کا طریقہ نہیں رہ جاتا، ہمیں استدلال کا طریقہ اختیار کرنا چاہیے. اور میں تو علماء کو ہمیشہ یہ کہتا ہوں، خواہ وہ قدامت پرست ہوں خواہ وہ جدت پسند ہوں، کہ اصل میں عالم کا اصل مرتبہ یہی ہے کہ وہ استدلال سے گفتگو کرے. اس کا کام دلیل دینا ہے اور دلیل کے بعد اپنی بات کہہ کے خاموش ہو جانا ہے. یہ لوگوں کا کام ہے کہ وہ اس کی دلیل کو مضبوط سمجھیں قبول کریں، کمزور سمجھیں تو رد کر دیں. اس کے شان شان ہی نہیں ہے کہ وہ ہنگاموں اور احتجاج کے طریقے اختیار کرے، اپنی بات کہے، اپنی بات کے دلائل دے، لوگوں کو قائل کرے، سوالات کیے جائیں ٹھنڈے دل و دماغ سے اس کا جواب دے، دوسرے کے اختلاف کو گوارا کر کے سنیں اور موقع دے لوگوں کو کہ وہ خود اس بات کا فیصلہ کر لیں. اگر ہم یہ کلچر پیدا کرنے میں کامیاب ہو جائیں، میں اس کو جمہوری کلچر کہتا ہوں، تو اس کے بعد آپ یہ توقع کر سکتے ہیں کہ پھر باہر سے بھی کوئی مداخلت نہیں کرے گا. ہمارے اندر قومی لحاظ سے ایسی قوت پیدا ہو جائے گی اور ہمارا اپنا علم اس بنیاد پر کھڑا ہو جائے گا کہ پھر کسی کے بس میں نہیں ہوگا کہ اس طرح کے قوانین میں اپنے زور سے کوئی ترمیم کر سکے، کوئی تغیر پیدا کر سکے.
ناظرین، آپ نے حدود آرڈیننس میں ترمیم اور خواتین کے تحفظ کے بل کے بارے میں جناب جاوید احمد غامدی صاحب کی گفتگو سنی. مجھے یقین ہے کہ اس سے آپ کو روشنی ملی ہوگی، اور یہ بات کہ ہم نے اپنے تمام معاملات علمی دلائل کے ساتھ طے کرنے ہیں، جمہوری انداز میں طے کرنے ہیں، اور ہم نے اس ملک میں ایک فساد کی اور تصادم کی کیفیت پیدا نہیں کرنی، یہی ہمارے آگے بڑھنے کی بنیاد بن سکتی ہے. جاوید صاحب، میں آپ کا بہت ممنون ہوں کہ آپ تشریف لائے، ہمیں وقت دیا. آپ کے ساتھ جب کبھی بھی ہمیں موقع ملے انشاءاللہ گفتگو کا یہ سلسلہ جاری رہے گا. ناظرین، اللہ حافظ.